नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। निर्वाचनको मुख्य कार्यभार पाएको वर्तमान सरकारले निर्वाचन सम्पन्न गराइसकेको छ। निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न भई अबको केही समयमा नयाँ सरकारले जिम्मेवारी सम्हाल्नेछ। सरकारको ध्यान निर्वाचन केन्द्रित हुँदा चालू आर्थिक वर्षका लागि तय भएका कतिपय कार्यक्रम र योजना भने अपेक्षित रूपमा अगाडि बढ्न सकेका छैनन्। जनसरोकारका विविध समस्याहरू अहिले सतहमा देखिएका छन्। रूस युक्रेन, अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वले विश्वको आयात निर्यात श्रृंखला प्रभावित भएको छ। पेट्रोलियम पदार्थको सहज आपूर्ति रोकिँदा दक्षिण एसियाली मुलुकहरू नराम्रोसँग प्रभावित हुँदै गएका छन्। यसको प्रत्यक्ष असर नेपालमा पनि परिसकेको छ। नेपालको ठूलो श्रम शक्ति अहिले खाड़ीका मुलुकहरूमा रहेको छ। मध्य पूर्वका देशमा तनाव बढ़दै जाँदा नेपालीको सुरक्षा चिन्ता समेत अहिले बढ़दै गएको छ। साथै विभिन्न मुलुकमा शान्ति सेनाका रूपमा कार्यरत नेपालीको सुरक्षाको चासोको विषय पनि अहिले देखा परेको छ। अर्कोतर्फ वायु प्रदूषणले हरेक वर्ष जनजीवन प्रभावित हुँदै आएको छ। गर्मीयाम शुरू भएसँगै आग लागेर डडेलोका घटनाहरूले पनि शास्ति थप्दै जाने देखिन्छ। आजको अन्तर संवादमा हामीले जनसरोकारका विविध विषयमा केन्द्रित भएर वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईसँग कुराकानी गर्दैछौ। कार्यक्रमको अन्त्यमा हामीले वन तथा वातावरण क्षेत्रको लैंगिक समानता, अपाङ्गता मैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना 2082 जेडसीको सन्दर्भमा पनि कुराकानी गर्नेछौ। मन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
नमस्कार।
मैले शुरूआतमा केही समस्याको विषयमा उल्लेख गरेको थिएँ। अहिले अब मुलुकमा निर्वाचन सम्पन्न भइसकेको छ र अबको केही समयमा नयाँ सरकारले जिम्मेवारी पनि सम्हाल्नेछ। मुख्य कार्यभार अहिलेको सरकारको निर्वाचन गराउने थियो। यसबीचमा विभागीय मन्त्रालयलाई तय भएका कतिपय कार्यक्रमहरू प्रभावित भएको निर्वाचनको कारणले भन्ने विषयहरू पनि आएका छन्। वन तथा वातावरण मन्त्रालयको हकमा कार्यक्रमहरू, कार्ययोजनाहरू, चालू आर्थिक वर्षका लागि तय गरिएका बजेट र योजनाहरू के कसरी अगाडि बढेका छन्, संक्षिप्तमा बताइदिनुहोस् न।
हजुर, यो अहिलेको सरकारको प्रमुख दायित्व सफलतापूर्वक चुनाव गरेर प्रजातान्त्रिक प्रक्रियाबाट यो हस्तान्तरण गर्ने, नयाँ सरकारहरूलाई हस्तान्तरण गर्ने थियो नै। तर त्यो सँगसँगै यो नियमित गतिविधिहरू जुन कार्ययोजनाहरूमा छ मन्त्रालयको, त्यो गतिविधिहरूलाई कार्यान्वयन गर्ने क्रममा त्यो नियमित जो सुशासनहरू कायम गर्ने, त्यसलाई द्रुत बनाउने, छरितो बनाउने पनि अर्को अभ्यासहरू हो। सो त्यो सिलसिलामा चाहिँ हामीले सम्हालेको मन्त्रालयमा कार्यक्रमहरू एकदमै नियमित रूपमा चलिरहेको थियो। अझ भन्दा केही चाहिँ लामो समयसम्म अड्किबसेका चिजहरू पनि सहज रूपमा अगाडि बढ्न सकेको थियो। कतिपय नीतिगत गाँठोहरू हामीले फुकाइदिएर त्यसलाई सहजीकरण गरेका थियौँ भने कतिपय व्यवहारिक कुराहरूलाई एक्सपिराइड गर्ने, छरितो गर्ने कामहरू गऱ्यौँ। त्यो सिलसिलामा सबै डिपार्टमेन्टहरू ले आफ्नो यो यो एनुअल प्लानमा भएको गतिविधिहरू गर्न पाउनुभयो। त्यसमा केही कुराहरू चाहिँ रोकिएको थियो, के थियो भने त्यो केही साना टुक्रे आयोजनाहरू जुन त्यसको एउटा अवधि हुन्छ, त्यो कार्यक्रम कुनै ठेक्कापट्ठाबाट गएर कार्यक्रम गर्नुपर्ने हुन्छ, यस्ता चिजहरू समयमै पूर्व तयारी नभएर असोजभन्दा अगाडि कुनै पनि काम सुरु हुन नसकेकाहरू, त्यस्तोहरूलाई मात्रै रोकेको। त्यो चाहिँ समग्र रूपमा एउटा मन्त्रालय मात्रै होइन, सबैलाई। त्यसले के गर्यो त भन्दा यो अनावश्यक पहिला योजना राख्दाखेरि चाहिँ कुनै व्यक्तिगत दबाव प्रभावमा राखिएकाहरू, पूर्व तयारी पूर्ण तयारी नभएर यत्तिकै राखिएका जो सम्भावित रूपमा खेर जान सक्नेहरू हुन्थ्यो, त्यस्तोहरू रोकिएको हो। नत्र भने अरू चिजहरू एकदमै नियमित रूपमा, मलाई लाग्छ, अझ छरितो रूपमा, सहज रूपमा चाहिँ सम्पन्न भइरहेका छन्। सो अहिलेको अवस्था चाहिँ त्यस्तै छ। हजुर,
हरेक वर्ष वायु प्रदूषणको समस्या पनि रहेको छ नेपालमा. वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पनि पारिरहेको अवस्था छ. यो कार्ययोजना पनि यहाँहरूको मन्त्रालय भनौँ अथवा यहाँले नेतृत्व गरेको वन तथा वातावरण मन्त्रालय भित्र नै समावेश भएको छ वायु प्रदूषण नियन्त्रण गर्ने विषय. खास गरी काठमाडौँ उपत्यकामा त झनै यो समस्या वर्षेनी विकराल बन्दै गएको छ, जटिल बन्दै गएको छ भन्दा पनि फरक नपर्ला. यस विषयमा मन्त्रालयले के कस्ता कदमहरू अगाडि बढाइरहेको छ? वर्षा नहुँदाखेरि अहिले जनस्वास्थ्यमा पनि गम्भीर किसिमका रोगहरू देखा पर्न सक्ने र स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने विषयहरू पनि गुनासाका रूपमा रहेका छन्, यो समस्या पनि रहेको छ नि.
यसमा चाहिँ यो काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन यो कार्ययोजना भनेर 2076 सालमै एउटा मेकानिजम बनाएको थियो कि हाई लेभलको, जसले गर्दा चाहिँ यो अन्तर मन्त्रालय अन्तर विभाग होइन विभिन्न तहको समन्वयमा केही गतिविधिहरू चाहिँ पहिले गरेको थियो. झन्डै 137 यस्ता गतिविधिहरू गर्न सकियो काठमाडौँमा उपत्यकामा भने त्यसले वायु प्रदूषणको गुणस्तर वायुको गुणस्तर बढाउँछ भन्ने चाहिँ त्यो इन्भिजन गर्ने एउटा यो यो एक्सन प्लानहरू बनाएको थियो. हामीले गएको मङ्सिरमै त्यो अब सम्भावित यो सिजनमा चाहिँ यो एयर क्वालिटी बिग्रिँदै जाँदैछ भन्ने कुरा भएपछि त्यो एउटा हाई लेभलको एक्टिभेसनहरू गरेका थियौँ. त्यो गर्नुको मतलब चाहिँ यो मन्त्रालयले चाहिँ सबै सरकारहरूलाई राखेर आफ्नो तर्फमा भएका आफ्ना आफ्नो जिम्मामा भएका गतिविधिहरू के कस्तो ढङ्गले गरिराखेको छ, त्यसमा साँच्चै गर्न सकेको छ कि छैन, त्यसको लागि स्रोत उपयुक्त छ कि छैन, समन्वय भएको छ कि छैन भनेको त्यसलाई चलायमान गराउने त्यस समितिलाई भनेर हामीले सुरुवात गरेका थियौँ. त्यस्तो हाई लेभलको दुईवटा बैठकहरू पनि गऱ्यौँ. त्यसो भएपछि काठमाडौँ उपत्यकामा चाहिँ स्थानीय सरकारले खेल्ने भूमिका पनि एकदम महत्त्वपूर्ण थियो र उहाँ धेरै अपडेटेड पनि हुनुहुन्थ्यो. त्यसको केही प्रयासहरू उहाँहरूले गरिरहेको पनि देखिन्छ अहिले र अरू तालुक मन्त्रालयहरू विभागीयहरूले पनि आफ्नो ढङ्गले गर्नुभएको छ. त्यसमा धेरै कुराहरू छन्, कति चाहिँ हाम्रो आफ्नो चाहिँ तत्कालको नियन्त्रणमा हुन्छ भने केही दीर्घकालीन सुधारका कुराहरू थिए. दीर्घकालीन सुधार गर्ने कुराहरूमा केही नीतिगत सहजीकरण गर्नुपर्छ, त्यो कुरा चाहिँ हामीले क्रमशः गऱ्यौँ. हामी आइसके पनि केही वायु गुणस्तरलाई सहज पुग्ने इँटाभट्टाको होस् सिमेन्टको होस् अरू बोइलरहरूको प्रयोग गर्ने होस् अथवा यो एयर क्वालिटी मेजरमेन्ट गर्ने तरिका होस् त्यसमा केही सुधारहरू गरेका छौँ, त्यसको मापदण्डहरू ल्यायौँ, त्यसले चाहिँ अलिकति भविष्यमा फरक पार्ला. तत्काल अहिले चाहिँ यो जो धुवा धुलोहरू आइरहेको छ पर्टिकुलर म्याटरहरू जुन पिएम 10 कुरा छ 2.5 कुरा छ यसको लागि तत्काल गरिनुपर्ने केही चाहिँ जस्तो बाटोमा धुलोहरू उड्न नदिने गर्ने कुरा, इमिसनहरू टेस्ट गर्नुपर्ने कुरा. अब इमिसनमा त नेपाल इभीमा ट्रान्जेक्सन हुँदै गइरहेको र भविष्यमा चाहिँ धेरै कम यो जुन फसिल फ्युल बाल्ने गाडी होलान् अलिक बढी चाहिँ इभीमा जाँदै गर्लान्, तर अहिले जे जति भइरहेछन् तिनीहरूलाई रिप्लेस गर्ने कुराहरू पुराना अलिकति धेरै प्रदूषण गर्ने चिजहरूलाई नियन्त्रण गर्ने कुराहरूमा काम गर्ने नीतिगत त भएको छ. तर त्यो हुँदैमा पनि यो कतिपय चाहिँ यो ट्रान्सबोर्डर गतिविधिहरू पनि छ, जस्तो डढेलो आगलागीको कारणले पनि धेरै प्रदूषण भइरहेको हुन्थ्यो, तर यो वर्ष कम्पेयर टु पास्ट निकै कम इन्सिडेन्ट छन्. तर तैपनि यो बढिरहेको कारणले चाहिँ यो यो जुन मोइस्चर ड्राई सिचुएसन भएको र अनि कतिपय बाहिरबाट आइरहेको पनि देखिन्छ. अब यो प्रयासहरू गर्दै गर्दाखेरि पनि भएको छैन भनेको यसले चाहिँ सार्थक भएको छैन. त्यो भएर केही अरू अन्तर मन्त्रालय हेर्नुभयो भने उनीहरूले अलिकति रेड अलर्टहरू जारी गरिराख्नु भएको, जनताहरूलाई चाहिँ सूचित गराएर त्यो एउटा प्रिकसन्स लिनको लागि चाहिँ आह्वान भइरहेको छ. यो कुरा त्यहाँ भएका गतिविधिहरूलाई निरन्तर रूपमा हामीले जसरी सुरु गऱ्यौँ त्यो एक्टिभेट गऱ्यौँ त्यसलाई निरन्तर मोनिटर गर्दै गर्दै गयो भने अब आउने दिनहरूमा चाहिँ हरेक स्टेबल सरकारले यो कुरालाई चाहिँ नछोडेर यो झन्झकाइ राख्यो सबै संयन्त्रहरूलाई चाहिँ मोबिलाइज गरिराख्यो भने हामी गुणस्तर हासिल गर्नतिर अग्रसर हुन सक्छौँ भन्ने मलाई लाग्छ.
जलवायु परिवर्तनका कारण नेपालमा मौसमको स्वरूपमा पनि परिवर्तन भइरहेका विषयहरू चर्चामा आउने गरेका छन्। हुन त जलवायु परिवर्तनको असर अहिले विश्वव्यापी रूपमा नै देखा परेको छ। जलवायु परिवर्तन गराउनका लागि नेपालको खासै ठूलो भूमिका नभए पनि त्यसको असरका हिसाबले भने नेपाल प्रभावित हुँदै आएको छ। हामी कहाँ रहेका उच्च हिम श्रृंखलाहरू पग्लने क्रम पनि बढेको भन्ने पनि विभिन्न प्रतिवेदनहरू सार्वजनिक भइरहेको अवस्था पनि छ। जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि तपाईँ नेतृत्वको मन्त्रालयले के कस्ता कार्ययोजनाहरू अहिले अगाडि बढाइरहेको सन्दर्भ छ, अति नै संक्षिप्तमा बताइदिनुहोस् न, किनभने हामीसँग जनसरकारका अन्य विषयहरू पनि रहेका छन्।
त्यो क्लाइमेट चेन्जले चाहिँ नेपाल एकदमै अब असर अरूले गरिरहेको पोल्युसनको कारणले चाहिँ नेपालको परिस्थितीय प्रणालीले चाहिँ असर पाइरहेको छ, भोगिरहेको छ त्यो इको सिस्टमले भन्ने कुरा चाहिँ जगजाहेर छ। त्यसमा विशेष गरेर सबैभन्दा एकदम हार्ड हिट भनेर कडा ढङ्गले चाहिँ प्रभावित भएको हाम्रो चाहिँ माउन्टेन रेन्ज हो, हिम ग्लासियरहरू मेल्टिङ भइरहेको होइन, हिमतालहरू फुट्ने श्रृङ्खला होस् या छिटो छिटो चाहिँ हिमालहरू पग्लिरहेको र यो अलिकति अस्वाभाविक ढङ्गका चाहिँ वर्षाहरूको बाढी पहिरो खडेरीदेखि लिएर यो चिजहरू आइरहेको चाहिँ छ। यसको लागि अहिले हाम्रो सरकार आइरहेको बेलामा चाहिँ यो पहिलादेखि गरिरहेको एउटा गतिविधिलाई एउटा निज गोलमा पुगेको थियो। हामीले यो लिभिङ सगरमाथा भन्ने एउटा डकुमेन्ट यो माउन्टेनको लागि अहिले पहिलोचोटि जस्तो यो तपाईँ यहाँहरूलाई जानकारी छ कि यो विश्वव्यापी रूपमा यो कोप होइन मा चाहिँ यो जलवायु परिवर्तनको बारेमा विश्वव्यापी सरकारहरूले चाहिँ चासो चिन्ता योजना होइन दबाब सबै कुरा गर्ने गर्छन्। त्यो प्लेटफर्म त्यसले पहिला पहिला माउन्टेनका एजेन्डाहरूलाई चाहिँ त्यति सिरियसली लिएको पाइँदैन थियो, अब बिस्तारै चाहिँ माउन्टेनका एजेन्डालाई चाहिँ अलिक धेरै यो महत्त्वपूर्ण भएर स्थापित हुँदैछ। त्यसलाई हाम्रो देशमा चाहिँ यो लिभिङ सगरमाथा भन्ने एउटा डकुमेन्ट जसले चाहिँ माउन्टेन इको सिस्टमलाई कसरी जोगाइनुपर्छ, त्यसमा के लगानी गर्नुपर्छ, कस के ध्यान दिनुपर्छ भन्ने कुरा चाहिँ एउटा नीतिगत रूपमा सम्बोधन गर्नलाई आएको छ। त्यसले चाहिँ धेरै खर्च लाग्छ, त्यो सबै कुरा गर्नलाई स्रोत चाहिन्छ, त्यो स्रोत चाहिँ नेपालले कुन तरिकाले लिने, जस्तो कसरी चाहिँ व्यवस्था गर्ने भन्ने कुरा पनि निकास दिएको छ र गतिविधिहरू के गर्ने भन्ने छ, त्यसमा विभिन्न खाले रणनीतिहरू गराएको छ। त्यस्तो डकुमेन्टले के गर्छ त भन्दा तपाईँलाई अब अलिकति प्राथमिकीकरणहरू दिन्छ र त्यो ठाउँमा केही काम गर्नलाई मद्दत गर्छ। त्यो बाहेक अब नेपालमा केही इन्स्टिट्युसनल एरेन्जमेन्टहरू भएका छन्, तिनीहरूले काम गरिरहेका छन्, तर अब यति ठुलो माउन्टेन रेन्ज भइरहेको ठाउँमा चाहिँ हाम्रो प्रयासहरू चाहिँ एकदम नगर्ने भइरहेको छ, जुन अलिकति चिन्ताको विषय हो।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले जनसरोकारका विविध विषयमा केन्द्रित भएर वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। अहिले मैले थोरै जनसरोकारका विषयहरूलाई पनि उठान गर्न चाहे। अहिले मध्य पूर्वका देशमा नेपालीको सुरक्षाको चुनौती पनि बढ़ेको देखिन्छ, त्यसै गरी मध्य पूर्वका देशमा जुन अहिले द्वन्द चर्किएको छ यसले इन्धनमा पनि समस्या पारेको छ, खास गरी दक्षिण एसियाली मुलुकहरूमा यसबाट नेपाल पनि प्रभावित भइरहेको अवस्था छ। तपाईँ मन्त्री परिषदको सदस्य पनि हुनुहुन्छ, यसकारणले मन्त्री परिषदमा पनि छलफल भएका छन् होला। नेपाल सरकारले यो अहिले देखिएको जल्दो बल्दो यो विषयलाई कसरी हेरेको छ, इन्धन आपूर्ति त्यसै गरी नेपालीको सुरक्षा जो खाड़ीका मुलुकमा श्रम गरिरहनु भएको छ, यो सन्दर्भमा पनि बताइदिनुहोस् न।
यो कुरा चाहिँ एकदमै सचेतनापूर्वक चाहिँ सरकारले हेरिरहेको छ। तपाईँहरूलाई याद होला कि यो जतिखेर यो एस्केलेट भयो त्यो सिचुएसन चाहिँ यो मिडल इस्टमा नेपालीहरूको अवस्था के कस्तो छ भनेर हाम्रो मन्त्री परिषदमा पनि यही विषयमै एउटा बैठक पनि बसेर यसलाई कसरी सहजीकरण गर्ने भनेर जस्तो त्यो क्षेत्र हेर्ने मन्त्रालय भनौँ न त्योसँग प्रभाव हुने मन्त्रालयको टिमहरू उहाँहरू निरन्तर रूपमा फोकल पोइन्टहरू राखेर एकदम राउन्ड द क्लक सेवा दिने सूचनाहरू दिने जानकारी दिने तरिकाको चाहिँ मेकानिजम बनाउनु भएको छ। जस्तो परराष्ट्र मन्त्रालय मार्फत गरिने कोअर्डिनेसन होस्, श्रम मन्त्रालयबाट गर्ने पोइन्ट इभन शिक्षासँग जोडिएका कुराहरू पनि एवं धेरैले त्यो उनीहरूको एनओसीको पहलहरू सिनियरहरू नागरिक उड्डयन पर्यटनसँग जोडिएका कुराहरू यी सबै मन्त्रालयले आफ्नो भूमिका एक्टिभेट गर्नुभएको थियो। अब यो यो अरू देशहरूसँग गर्ने सहजीकरण सहकार्यको कुरा पनि भएको थियो, त्यसको परिणामस्वरूप अब केही रेस्क्युहरू पनि फ्लाइटहरू पनि गएर गइसक्यो गरिरहेको छ। सरकार चाहिँ यसको लागि एकदमै प्राथमिकता दिएर नै लागेको कुरा छ। सँगसँगै अब अहिले यसले ल्याउन सक्ने चाहिँ सम्भावित यो अभावको कुराहरू छ, त्यो कतिपय स्वाभाविक अभाव हो, कतिपय चाहिँ मान्छे आत्तिएर चाहिँ जहिले पनि यस्तो चिजमा चाहिँ जनताहरू केही व्यापारीहरू उनीहरू आफ्नै कारणले चाहिँ अलिक छिटो चाहिँ गरेर यो जुन कृत्रिम अभाव पनि सिर्जना हुने गर्छ। अहिले अलिकति चाहिँ जुन ढङ्गले चाहिँ आइरहेको थियो त्योभन्दा चाहिँ अलिकति त्यति चरम अभावको अवस्था पनि होइन। सरकारले चाहिँ यसको मूल्य चुनावकै अगाडि पनि मूल्यको केही प्राइस फ्लक्चुएसन भएको थियो, त्यसलाई ध्यानमा राखेर मेन्टेन गरेर राख्यो, त्यो त्यस्तो प्रोएक्टिभ एक्सन पनि लगिसकेका थियो। त्यसपछि केही रिजर्भहरू पनि भएको सुनिश्चित गरेको कुराहरू चाहिँ छ होइन त्यो र अनि यो विशेष गरेर हामी त निर्भर हुने चाहिँ भारतसँग हो पेट्रोलियम प्रडक्टहरू यिनीहरूको लागि। सो त्यहाँसँगको सम्बन्ध भनौँ न त्यहाँ त्यो अहिले अहिले यहाँहरूले देख्नुभयो जस त्यहाँको सरकार गभर्मेन्ट टु गभर्मेन्ट गरिने सम्बन्धहरू कुराकानीहरू पनि ले पनि यसलाई सहज नै गर्छ भन्ने लाग्छ। त्यो भएर अहिलेको यो सरकार अब यसपछि अर्को सरकारहरू आउनुभन्दा अगाडि उहाँलाई अप्ठ्यारो नपरोस् भन्ने ढङ्गले पनि जे होस् हाम्रो आफ्नो कारणले चाहिँ यी कुराहरूलाई चाहिँ यथेष्ट ढङ्गले चाहिँ सम्बोधन हुनलाई चाहिँ सचेत छ। हजुर,
वन तथा वातावरण मन्त्रालयले वन तथा वातावरण क्षेत्रको लैंगिक समानता, अपाङ्गता मैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना 2082 ZC लागू गरेको विषय पनि अहिले सार्वजनिक भएको छ। यो कस्तो खालको अवधारणा हो, कसरी लागू हुन्छ, यस विषयमा पनि बताइदिनुहोस् न।
हजुर, यो चाहिँ एउटा इम्पोर्टेन्ट माइलस्टोन हो। तपाईँले चाहिँ समावेशीकरणको कुराहरू अथवा यो लैङ्गिक समावेशीकरण अथवा यो अपाङ्गता भएका व्यक्तिहरूको देखि लिएर यो जुन समस्याहरू छन् समाजमा, यो जुन हामी जेसी भनेर लामो समयदेखि गरिरहेको थियौँ, योभन्दा अगाडि 65 सालदेखि नै केही नीतिगत कुराहरू भएको थियो, तर त्यसको चाहिँ समयावधि सकिसकेर अनि विगत 10 वर्षदेखि चाहिँ केही अभ्यासहरू भइरहेका थिए कि यो वन क्षेत्रमा ठुलो सङ्ख्यामा नेपालमा झन्डै आधा भूभाग नेपालको जम्मा जम्मी भूमिको आधा भूभाग चाहिँ वन क्षेत्रले ढाक्छ। त्यसमा विभिन्न खाले चाहिँ वनमा आश्रित जनसङ्ख्या छ, सँगसँगै त्यसलाई व्यवस्थापन गर्ने प्रक्रियामा पनि ठुलो मात्रामा नेपालीहरू भनौँ न विभिन्न युजर ग्रुप होस् या यो ढङ्गले भइरहेछन्, वनसँग अरू गतिविधिहरू छन्, वनका क्रियाकलापहरू भइरहेका छन् होइन, यो सबै ठाउँहरूमा आम मान्छे होइन आदिवासी जनजाति होस् या अपाङ्गता भएको यो अल्पसङ्ख्यक होस् यो माइनोरिटी होस् यो महिलाहरू यो क्षेत्रको मान्छेहरूको चाहिँ बृहत्तर उनीहरूको चाहिँ म्याक्सिमम सहभागिता गर्ने उनीहरूलाई म्याक्सिमम लाभ होस् उनीहरू कुनै पनि ढङ्गले नछुटुन् यो जुन समग्र व्यवस्थापन पक्षमा भन्ने कुरा सुनिश्चित गर्न र उनीहरूको त्यो नेतृत्व तहसम्म पनि उनीहरू कसरी चाहिँ भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा चाहिँ सोच विचारपूर्ण तरिकाले चाहिँ इम्प्लिमेन्टेसन गर्न सकियोस्। गर्न त गरिन्छ, कहीँ न कहीँ भएको हुन्छ, भन्न त भनिन्छ भन्ने हुन्छ, तर एउटा चाहिँ यस्तो खाले फ्रेमवर्क बन्छ, त्यो फ्रेमवर्कले चाहिँ लाई इम्प्लिमेन्ट गर्दै जाँदा तपाईँ चाहिँ एउटा सिस्टमेटिक ढङ्गले चाहिँ यी कुराहरूलाई चाहिँ सम्बोधन गर्न जानुहुन्छ क्या। सो यस कारणले चाहिँ यस्ता खाले चाहिँ रणनीतिहरू चाहिने हुन्। सो यो रणनीति चाहिँ लामो समय विभिन्न खाले कन्सल्टेसनहरू उहाँहरूले गरिराख्नु भएको थियो तर अड्किरहेको थियो कति समयसम्म। हामीले चाहिँ यो छोटो समयमा मन्त्रालयको केही लिडरसिपहरूले लिएको एक्टिभ भूमिकाले हामीले यसलाई चाहिँ पास गर्यौँ। अब यो पास गरिसकेपछि यसले चाहिँ केही यो एक प्रकारको खुसियाली जस्तो पनि भएको थियो, यो यसमा जो लागिराख्नु भएको थियो उहाँ मान्छेहरूसँग कि यसले चाहिँ तपाईँलाई अब वन क्षेत्रसँग विभिन्न कोषहरू छन्, विभिन्न खाले त्यो अन्तर्राष्ट्रिय सम्बन्धहरू अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले काम गरिरहेका हुन्छन्, राष्ट्रिय रूपमा हामीले गरिरहेको बजेट योजनाहरू हुन्छन्, ती सबैलाई के हेर्ने के कुरा गर्ने होइन के भयो भने चाहिँ हामीले यो कुरा गर्न सकिएको चाहिँ हामीले नतिजा देख्छौँ भन्ने कुरा मापन गर्नलाई पनि एउटा एक्सन प्लान बनेको छ क्या। सो त्यो अर्थमा यो महत्त्वपूर्ण रह्यो होइन, यसले समग्र रूपमा यो क्षेत्रका समस्यालाई चाहिँ सम्बोधन गर्नलाई एउटा एक्सप्लोरेटरी गाइडिङ डकुमेन्टको रूपमा चाहिँ यसले काम गर्छ। त्यस कारणले चाहिँ यो यो सबै यो क्षेत्रमा काम गर्ने सरकारहरूलाई सबैको चासोको विषय थियो र अनि उहाँहरूले निकै राम्रो सराहना पनि गर्नुभयो यो एउटा सम्भव भयो त्यो आयो भन्ने कुरा
यो प्रसङ्गपछि म गर्मीयाममा हुने आगलागी र डडेलोतर्फ केन्द्रित हुन चाहे गर्मीयाम शुरू भएसँगै वन डडेलो र आगलागीका घटनाहरू बढी हुने गरेका छन् यसले यहाँले अघि कुराकानीको क्रममा पनि भन्नुभएको थियो वायु प्रदूषणमा आगलागी र डडेलोका घटनाले पनि असर गरिरहेको छ भन्ने सवाललाई वन डडेलो नियन्त्रणमा सरकार कसरी अगाडि बढेको छ अब स्थानीय समुदाय सामुदायिक वन उपभोक्ता समूहको पनि यो आगलागी र डडेलो नियन्त्रणमा केही भूमिका हुने गर्दछ भनौँ अथवा प्रभावकारी भूमिका नै हुने गर्दछ यी विविध सवालहरूलाई लिएर आगलागी र डडेलो हुन नदिनका लागि नेपाल सरकारको तयारी के छ यदि भएमा त्यसबाट क्षति कम गर्न र न्यूनीकरण गर्न तयारी के छ
वन डडेलो अब यहाँहरू सबैलाई थाहा छ त्यो वाइल्ड फायर चाहिँ हाम्रो एकदम ठुलो चुनौतीको विषय हो अब यो त सधैँ कहीँ न कहीँ वन डडेलोहरू चाहिँ हामीले अनुभव गरिरहेछौँ देखिरहेछौँ होइन त्यस्तो भइरहेको हुन्छ तर अब अहिले यो क्लाइमेट चेन्जसँग विशेष गरेर यो वार्मिङ ग्लोबल वार्मिङको कारणले होइन यो यसको एपिसोड्सहरू यस्तो कुराहरू झन् बढ्ने दिशातिर गइरहेको भएर यो बढी चिन्ताजनक भइरहेको छ होइन त्यसलाई राम्रोसँग म्यानेज गर्न सकेनौँ भने नेपाल एकातिर हामीले चाहिँ जङ्गल जोगाइराखेका छौँ होइन त्यसबाट हरित अर्थतन्त्रमा हामीले योगदान गरिराखेका छौँ भन्दै गर्दा यो डडेलो जस्तो विनाशकारी चिजहरूको चाहिँ व्यवस्थापन गर्न सकिएन भने चाहिँ त्यो धेरै क्षतिहरू हामीले त्यतातिर अर्थतन्त्रको रूपमा क्षति बेहोर्छौँ भने सँगसँगै हाम्रो वाइल्ड लाइफ होइन वन्य जन्तुहरू अनि बायोडाइभर्सिटी पनि त्यसैमा निर्भर छ हामीले ठुलो लस गर्छौँ रुख भनौँ न दशकौँ कतिपय सदियौँदेखि चाहिँ हुर्किरहेका रुखहरूको विनाश हुने मात्रै नभएर सो त्यसले ल्याउन सक्ने चिज चाहिँ मानव स्वास्थ्यमा पनि असर गर्छ भने चाहिँ यत्रो ठुलो एउटा इको सिस्टमको लागि चाहिँ जोखिम सिर्जना गर्न सक्ने यो डडेलोको प्रकोप बढी राख्नु चाहिँ चिन्ताजनक हो अहिले हामीसँग पहिलाको तुलनामा चाहिँ केही प्रविधिगत सूचनाहरू चाहिँ उपलब्ध छन् कुन जिल्ला कुन ठाउँ कुन क्षेत्र बढी डडेलोको जोखिममा छ उच्च जोखिममा छ भन्ने कुरा चाहिँ हामी थाहा पाउन सक्छौँ पूर्वानुमान गर्न सक्छौँ सो त्यसलाई चाहिँ नियन्त्रण गर्नको लागि विशेषत चाहिँ स्थानीय तह स्थानीय ठाउँहरूको मान्छेहरू चाहिँ अथवा त्यहाँका समूहहरू त्यहाँको संयन्त्रहरू अलिकति सामर्थ्यमा भयो भने चाहिँ उनीहरूले नै फर्स्ट रेस्पोन्डरको काम गर्ने तर त्यो चिजको लागि चाहिँ सङ्घीय सरकारको रूपमा चाहिँ हामीले कसरी चाहिँ एउटा वातावरण बनाउन सक्छौँ कसरी त्यो सन्देश दिन सक्छौँ कसरी उहाँहरूसँग समन्वय गर्न सक्छौँ भन्ने कुरा चाहिँ हाम्रो पाटोमा छ त्यसलाई निर्देशित चाहिँ 2076 एउटा रणनीति छ त्यसले निर्देशित गरेको आधारमा चाहिँ त्यसमा विभिन्न कुराहरू त्यसमा हामीले उल्लेख गरेका छौँ यसो गऱ्यो भने हुन सक्छ भनेर त्यो मध्येको चाहिँ एउटा चाहिँ यो अब यो सिजन विशेष गरी यो ड्राई सिजन जुन भनेर भन्छौँ नि सुक्खा मौसम अब चैत वैशाख जेठ होइन यो बर्खा आउनुभन्दा अगाडिको यो बेलामा चाहिँ उच्च जोखिम हुन्छ यति बेला धेरै घटनाहरू हुने भएको भएर यो पहिलो हप्ता यो चैतको 1-7 चाहिँ वन डडेलो सप्ताह त्यसमा जनचेतना जोगाउने बढाउने गतिविधि गर्नको लागि मनाइने गरिन्छ सो त्यो हामी अब भोलिदेखिको हप्तालाई अलिक फोकस रूपमा वन डडेलोसँग सम्बन्धित विषयमा चर्चा परिचर्चा गर्ने होइन त्यस विषयमा चाहिँ सन्देशहरू दिने गतिविधिहरू गर्ने पनि गर्छौँ सो यो सिलसिलामा केही अन्य हरेक सडक कार्यालयहरूले चाहिँ आफ्नो तर्फबाट अलि यसलाई सक्रियतापूर्वक कुनै ठाउँहरूमा सुधारहरू गर्नु पर्यो कुनै ठाउँमा फायर लाइनहरू अग्निरेखाहरू बनाउने होस् कुनै ठाउँमा त्यो संयन्त्रहरू तदारूपमा होइन तत्परतामा राखिराख्ने होस् यस्तो कुराहरू हुँदै जान्छ अब यो वर्षको वन डडेलोको अवस्था हेर्नुभयो भने तुलनात्मक रूपमा मार्चको यही बेलामा गत वर्षको तुलनामा अहिले चाहिँ निकै कम छ डडेलोको सङ्ख्या र अब यो यो सिजन यो वर्षको सिजन पनि अब हिउँदे सिजन पनि हामीले पानी परेन अब हिजो आज अलिअलि भइरहेको छ
हुन्छ मन्त्रीज्यू हाम्रो कार्यक्रमको समय पनि सकिएको छ यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद
हस् धन्यवाद हजुर
आजको अन्तर्संवादमा हामीले जनसरोकारका विविध विषयमा केन्द्रित भएर वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।